गरेको छ। र मानवाधिकार सम्बन्धी दुई राष्ट्रसंघीय विज्ञहरूले भारतलाई ऊद्वारा प्रशासित काश्मीरमा सामाजिक सञ्जाल तथा मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्ध अन्त्य गर्न आह्वान गरेका छन्।
हवस् त यसका साथै बीबीसी नेपाली सेवाको बिहानी पख यही सकिन्छ। भरि बेलुका 8:45 बजे साँझ पख लिएर हामी फेरि उपस्थित हुने नै छौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
DFM time check. It's 7:30 AM.
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8:15 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz म कार्यक्रम प्रस्तुता नवराज थानुको साथमा सुन्न नछुटाउनुहोला।
सम्पर्क नम्बर 98584-20342।
बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी।
केन्द्रीय परिषद सदस्य हुनुहुन्छ, केन्द्रीय परिषद सदस्य वीरबहादुर गौतम, र त्यसै गरी अर्को व्यक्ति हामीसँग हुनुहुन्छ दलित महिला अधिकार मञ्चका चाहिँ कैलालीका अध्यक्ष हुनुहुन्छ, नेकपा एमालेको आस्थावान व्यक्ति पनि हुनुहुन्छ, उहाँ चाहिँ महिला अधिकार कर्मी सावित्रा घिमिरे हुनुहुन्छ। उहाँहरू दुवैजनालाई म वेलकम गर्छु, स्वागत छ यहाँहरू दुवैजनालाई कार्यक्रम तातो बसमा।
धन्यवाद।
वीरबहादुरजी अलिकति माइक्रोफोन नजिक आइदिनु होला, तपाईँको आवाज फेरि क्लियर आउँदैन। अब म सावित्राजीबाट सुरु गर्छु, यहाँलाई पहिलो पटक दिनेश एफएमको तातो बहसमा स्वागत छ।
धन्यवाद।
चुनावको सेरोफेरोमा बहसका लागि यहाँलाई निमन्त्रणा गरे, कस्तो लागिरहेछ म्याम यहाँलाई?
एकदमै जुन खालको एउटा बहस चलिरहेको छ, छलफल चलिरहेको छ, त्यसमा जुन खालको यहाँले निमन्त्रणा गरेर यो बहसमा चाहिँ यहाँले समावेश गर्नुभएको छ, त्यसको लागि म एकदमै खुसी छु र छलफलको लागि पनि तत्पर छु।
वीरबहादुरजी, यहाँलाई पनि पहिलो पटक मिडियामा सम्भवतः पहिलो अन्तर्वार्ता यहाँको, कस्तो लागिरहेछ?
राम्रो लागिरहेछ।
नर्भस हुनुहुन्छ?
छैन।
ओके, अब म सावित्राजीबाट कुराकानीको क्रमलाई सुरु गर्छु। अहिले स्थानीय तहको निर्वाचनको मिति तोकियो दुई चरणका लागि।
हजुर।
अब आइतबार त सम्भवतः पहिलो चरणका सम्भावित क्षेत्रहरूमा, प्रदेशहरूमा चुनाव हुँदैछ,
एउटा
उल्लास छ, विभिन्न किसिमको घटना परिघटना पनि देखेका छन्, आक्रमण पनि भइरहेका छन्, यो एउटा राजनीतिक पाटो होला। प्रदेश नम्बर 7 दोस्रो चरणका लागि Z31 तपाईँ एकजना महिला अधिकार कर्मी आम नागरिकको हैसियतमा हेर्ने हो भने Z31 चुनाव हुन्छ होला प्रदेश नम्बर 7 कन्फ्लिक्ट क्वेसन हो।
अब आशा गरौँ, होइन, हामी आशावादी हुनुपर्छ, किनभने Z31 चुनाव पनि चुनावै हुन्छ कि हुँदैन भन्ने खालको एउटा जनमानसमा त्यो खालको चाहिँ आभासहरू भएको अवस्थामा मलाई लाग्छ अब पहिलो चरणको चाहिँ चुनाव चाहिँ भयो हुने अब उसमा गइसकेको छ भने Z31 अब त्यसलाई पनि अझ अगाडि सारौँ भन्ने कुराहरू पनि आइरहेको छ, होइन, अगाडि लिनुपर्छ, किनभने Z15 बजेट चाहिँ पारित गर्नुपर्छ भन्ने, त्योभन्दा अगावै चुनाव हुनुपर्छ भन्ने कुराहरूको एजेन्डाहरू पनि आइरहेको छ। मलाई लाग्छ त्यो अगाडि पनि अब सर्न सक्ने राजनीति सहमति भयो भने त्यो सम्भावना हुनसक्छ, तर हामी चाहिँ आशा गरौँ पक्कै पनि यो चाहिँ माहौलहरू एकदमै चाहिँ उत्साहित भएर जुन 20 वर्षपछिको एउटा स्थानीय चुनावमा उत्साहित भएर लागिरहेको छ त्यसमा चाहिँ हामी आशा गरौँ हुन्छ भन्ने हुनुपर्छ हुनुपर्छ र चुनाव सारिनु हुँदैन हुनुपर्छ र त्यसको लागि हामी एकदमै कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा लाग्नुपर्छ।
संविधान कार्यान्वयन गर्नु छ, देशलाई एउटा समृद्धिको बाटोमा लग्नु छ, चुनावको विकल्प छैन, संविधान कार्यान्वयन गर्नुको अर्को विकल्प
छैन।
यो अवस्थामा हेरेर वीरबहादुरजी यहाँलाई पनि स्वागत गर्न चाहन्छु,
कार्यक्रम
तातो बहसमा पहिलो पटक आउनु भएको छ, पूर्व शिक्षक पनि यहाँ चाहिँ, होइन, एउटा जनताको बिचमा छोराछोरीलाई पढाएर एउटा सामाजिक रूपमा तपाईँले उत्तरदायित्व पनि निभाइरहनु भएको छ। तपाईँलाई के लाग्छ एकजना नागरिकको रूपमा हेर्ने हो भने, पार्टीलाई छोडेर हेर्ने हो भने, Z31 दोस्रो चरणको निर्वाचन तय गरिएको छ, कति प्रतिशत विश्वस्त हुनुहुन्छ तपाईँ चुनाव हुन्छ?
चुनाव हुनुपर्छ र चुनावको विकल्प छैन, त्यस कारणले अब मेन कुरो जनताहरू आतुर छन् चुनावका लागि, राजनीतिक सहमतिको कुरा मुख्य कुरा हो, जहाँसम्म हामीले आशा गरौँ राजनीतिक दलहरू बिच सहमति होला, असन्तुष्ट पक्षहरू पनि के अरे वार्तामा आउलान्, सहमतिको टुङ्गो लाग्ला र चुनाव होला भन्ने कुरामा हामी विश्वस्तै छौँ।
यो अवस्था हेर्दा अब दलित समुदायको कुराबाट हामी कुराकानीलाई सुरु गर्छौँ, एकजना महिला पनि तपाईँ, महिलाहरू र त्यसमा पनि दलित महिलाहरू राजनीतिमा जहिले पनि हामी कुरा गर्छौँ सावित्राजी, कि उहाँहरूलाई चाहिँ पहुँच भएन, उहाँहरूलाई राजनीतिमा स्थान भएन, धेरै बहसमा यहाँ चाहिँ जानुभएको छ, विविध कार्यक्रममा तपाईँको आवाज सुन्न पाइन्छ, वास्तवमै दलित महिलाहरूको उपस्थिति कमजोर किन भयो?
यो अब दलित महिलाको उपस्थिति कमजोर भएको पक्कै पनि छैन, हरेक चाहिँ अभियानहरूमा दलित महिलाको उल्लेखनीय सहभागिता छ, तर यहाँनिर के छ भने दृष्टिकोण चाहिँ पोजिटिभ दृष्टिकोण छैन, अझै पनि महिलाहरूले कुनै पनि चाहिँ काम गर्न सक्दैनन्, झन् अहिलेको अवस्थामा हेर्नुभयो भने सबै पदमा चाहिँ महिला उपमेयर होइन अहिलेको पहिलो चरणको राजनीतिक तपाईँको अहिलेको चुनावमा पनि जम्मा महिलाहरू 8.35% मात्रै तपाईँको अहिले चाहिँ उम्मेदवार उठाएको छ। यो अवस्थामा महिलालाई हेर्ने दृष्टिकोण नै चाहिँ दोस्रो दर्जाको नागरिकको रूपमा हेरिएको छ भने अर्कोतिर त्यसभित्रका दलित महिलाहरूको अवस्था हेर्ने हो भने उनीहरूमाथि त त्यो विश्वासै गर्दैन कि यो दलित महिलाहरूले काम गर्न सक्छन् भन्ने खालको, त्यो खालको कारणले गर्दाखेरि पनि तपाईँको चाहिँ अहिले दलित महिलाको आरक्षणको एउटा सिट बाहेक, त्यो सीमित त्यो सिट बाहेक अरू कुनै उसमा चाहिँ दलित महिलालाई राखिएको अवस्था चाहिँ छैन। त्यो मात्रै होइन नि, आरक्षित मात्रै दलित महिलाको चाहिँ के अरे सहभागिता हो र त्यसले गर्दाखेरि अर्को के भइरहेछ भने दलित महिलालाई आरक्षित सिटमा ल्याइएको छ जो दलित महिलाको एउटा सदस्यमा, र त्यसबाट दलित पुरुषहरूलाई अझै वञ्चित गराएछ कि। तपाईँहरूले आरक्षणमा दलित महिला परिहाले, दलित पुरुषहरू खै त अहिले पनि देखिएको छैन। दलित पुरुषहरूको सहभागिताहरू सदस्यताको कुराहरू गर्ने हो भने मेयर उपमेयरको कुरा पनि खै त दलितहरू महिलाहरू कुनै पार्टीमा पनि त्यो खालको चाहिँ आएको अवस्था चाहिँ छैन। हो एकदमै चर्चामा आएका व्यक्तिहरू पनि दलितलाई उठाएपछि त्यो खालको दृष्टिकोण जुन ब्रह्माण्डवाद चिन्तनको कारणले गर्दाखेरि दलितलाई भोलि गएर हामीले नमस्कार गर्नुपर्ने, दलितको उसमा बस्नुपर्ने भन्ने खालको त्यो अझै पनि कन्सेप्ट, त्यो कन्सेप्ट चाहिँ छ अझै पनि। हामीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा जुन छुवाछुत छ नि त्यो कुरालाई चाहिँ हामीले भोगिराखेको अवस्था चाहिँ छ। त्यसले गर्दाखेरि
महिला सहभागिता राम्रो छ भन्नुहुन्छ, तर राजनीतिक रूपमा महिलाको उपस्थिति, तपाईँहरूको दलित महिलाहरूको उपस्थिति दमदार छ। यहाँको नेकपा एमाले आस्थावान व्यक्ति तपाईँ नेकपा एमालेको मान्छे पनि अहिले हेर्दा सावित्राजी, नेकपा एमाले दलित महिलालाई उपस्थिति राम्रो बनाउन सक्यो?
अब दलित महिलाहरूलाई मैले अघि नै भनिसकेँ सबै पार्टीहरूको कुराहरू गर्दाखेरि अहिले पनि दलित महिलाहरूको उसमा आरक्षणको जुन खालको छ सदस्यमा मात्रै सीमित गरेको छ। भाइटल पोस्टमा चर्चामा आएको कुराहरूमा पनि चाहिँ मैले अघि नै भने महिलाहरूको नै उल्लेखनीय सहभागिता छैन, महिलाहरूलाई नै तपाईँको चाहिँ उपमेयर भन्दा अरूको, किनभने त्यो चाहिँ संविधानले तोकेकै हो कि जस्तो छ के। तर लिङ्ग फरक हुनुपर्छ भनेर चाहिँ मेयरमा पनि त महिलाहरू आउन सक्थे नि त, तर के गरिरहेछ भने उपमेयरमा महिला भन्ने खालको चाहिँ महिलाहरूकै नै उल्लेखनीय सहभागिता छैन।
महिलाले सक्दैनन् भनेर त्यो किसिमको विभेद हो या महिलालाई चाहिँ हैन दोस्रो दर्जामै राख्नुपर्छ भन्ने एउटा मानसिक सोच हो?
यस्तो जस्तै दोस्रो दर्जा भनेर महिलाहरूलाई अहिलेको तपाईँको चुनावी माहौल हेर्ने हो भने एकदमै खर्चिलो होइन, धेरै जसले सडक बडक जसले धेरै खर्च गर्न सक्छ त्यसैले चुनाव जित्छ भन्ने खालको मानसिकता चाहिँ सबैलाई भरेको अवस्था छ। त्यसमा चाहिँ महिलाहरूलाई के भ्रम छ भने तिमी चाहिँ मेयरमा गयो भने यति यति पैसा खर्च गर्नुपर्छ होइन, तपाईँको इभन वाडा अध्यक्षमा आउँदा तपाईँहरूले यति खर्च गर्नु, अहिले तपाईँले वाडा अध्यक्षको रूपमा पनि महिलाहरू धेरै आउन सकेका छैनन् होइन, छँदै छैन। मैले धेरै ठाउँमा कार्यक्रमहरू गरेँ, मैले गर्दाखेरि एक ठाउँमा मैले सिरिप यो अतरियामा कार्यक्रम गर्दाखेरि धेरै वाडामा एकजना मात्रै महिला अध्यक्ष हुनुभएको थियो, त्यस्तो खालको अवस्था छ। त्यसले गर्दाखेरि पनि महिलाहरू अनि आर्थिक रूपमा तपाईँहरूले सक्नुहुन्न होइन, तपाईँहरूको यो छ भनेपछि उनीहरूलाई उत्साहित गरेर पार्टीले अगाडि कमजोर छन् उत्साहित गरेर उनीहरूलाई अगाडि बढाएको छैन, झन् हतोत्साहित गर्ने कुराहरू छ के। त्यसले गर्दाखेरि पनि महिला सहभागिता नै कमजोर छ, तपाईँलाई अघि नै मैले भने सबमा। त्यसभित्र दलित महिलाको अवस्था हेर्ने हो भने अब त्यो के अरे कसरी त्यसलाई तुलना गर्ने यो खालको चाहिँ
बहस। मैले खास बिरबहादुर सर र मैले सावित्राजीलाई मैले फेरि पनि अवगत गराउन चाहे, आज हामी दलितको उपस्थितिको विषयमा वास्तवमै एकजना पुरुषलाई बोलाएको छ हामीले, किनभने दलित पुरुषहरूको पनि उपस्थिति राम्रो हुनुपर्छ। एकातिर महिला सावित्राजीले त्यसको वकालत गरिरहनु भएको छ, बिरबहादुरजी यहाँलाई जुन किसिमको प्रश्न मैले तेर्साउँदैछु, राजनीतिक रूपमा हेर्ने हो भने दलित पुरुषहरूको राजनीतिक हैसियत, राजनीतिक रूपमा उहाँहरूको पहुँच
मुख्य कुरा त यो राजनीतिक पहुँच, क्षमता, योग्यता सबै कुरो हुँदाहुँदै पनि हाम्रो नेपाली समाज रूपान्तरण भएको छैन। देशमा राजनीतिक परिवर्तन भयो, अहिले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था देशमा कायम छ, तर हामी सामाजिक रूपमा हाम्रो चेतना, हाम्रो सामाजिक वस्तुस्थिति धेरै अगाडिको छ। मनुवादले सिर्जना गरेको विभेद पूर्ण सामाजिक परम्परालाई हामीले अँगालेका छौँ, तर संविधानमा हामीले चाहिँ लोकतान्त्रिक गणतन्त्र र चाहिँ छुवाछुत मुक्त राष्ट्र अनि सबै किसिमका विभेदको अन्त्य गर्ने भनेर लेखेका छौँ। अब यसमा के देखिन्छ भने हाम्रो देशमा राजनीतिक परिवर्तन त भयो तर सांस्कृतिक परिवर्तन हुन सकेन। यो सांस्कृतिक र सामाजिक रूपान्तरण हुन नसक्दा समाजमा विद्यमान रहेको हजार वर्षदेखिको विभेदको परम्परा कायम छ। हामी शिक्षित भयौँ अनि चाहिँ सभ्य भयौँ, पढ्यौँ लेख्यौँ तर विवेकी भएनौँ सामाजिक रूपान्तरणको क्रममा। त्यसैले कहीँ न कहीँ दलितहरू, दलित समुदायको म्याडमले अघि नै भनिसक्नुभयो, धेरै राम्रो कुरा राख्नु भएको छ, दलितहरूको समस्या, महिलाहरूको समस्या, दलित महिलाहरूको समस्या भनेको हाम्रो सामाजिक रूपान्तरण नभएको हुनाले यससँग सम्बन्धित छ। अझै पनि के सोच्छ भने समाजमा दलितहरू, महिलाहरू अलिकति सबै रूपमा सबल हुँदैनन्, कमजोर हुन्छन्, अलिकति असक्षम हुन्छन् भन्ने खालको यो मनोवृत्ति मनोविज्ञान समाजमा कायम छ। यसले गर्दा राजनीतिक रूपमा हामी धेरै रूपमा अगाडि बढ्यौँ सैद्धान्तिक रूपमा कागजमा लेख्ने कुरामा, तर व्यवहारमा हामी अझै पनि 1000-2000 वर्षभन्दा अगाडि छौँ। यही कारणले दलितहरूलाई र महिलाहरूलाई, विशेष गरेर दलित महिलाहरूलाई भाइटल पोस्टहरूमा नराख्नुको मनोविज्ञानमा त्यही भन्दैछु म। यो पुरुषको उपस्थिति पनि विभेदकै एउटा सेन्टिमेन्ट हो भन्ने लाग्छ। दलितहरूले गर्न सक्दैनन्, यिनीहरू असक्षम हुन्छन्, यिनीहरूलाई चाहिँ किनाराको साक्षीको रूपमा एउटा सामान्य पोस्ट दिएर उपस्थिति मात्र जनाउनुपर्छ भन्ने खालको नेपाली समाजमा रहेको मनोविज्ञान जुन छ, यसले गर्दाखेरि दलितहरूलाई मेयरमा, उपमेयरमा अथवा कुनै पनि वडा अध्यक्षमा
तर जुन किसिमले समाजले हेर्छ नि, एकजना दलित यदि मेयरमा जित्यो भने उसलाई नमस्कार गर्नुपर्छ भनेर, उसलाई चाहिँ ढोग्नुपर्छ, उसको अगाडि भनौँ न बिन्ती चढाउनुपर्छ भनेर, उसलाई राजनीतिमा आउने अधिकार छैन? उसको अधिकार कहाँ, कसले वञ्चित गर्छ, त्यो अधिकार कसलाई दिन्छ, कसले दिन्छ?
त्यही कुरा, यो फैलाएको अफवाह हो। जस्तो समाजमा कथित उच्च जातीय अहङ्कारवादले यस्ता अफवाहहरू फैलाएर दलितहरूलाई चाहिँ नमस्कार गर्नुपर्छ, यिनीहरूलाई चाहिँ कथित तल्लो जातको भनेर, दलित भनेर भोट दिँदैनन् भन्ने कुरो, यो सबै जसले यो समाजमा उत्पीडित वर्गहरूलाई पछाडि राख्न चाहन्छ, जस जहिले पनि तिनीहरूले फैलाएको अफवाह हो। यो समाजको मनोविज्ञान त्यो बदल्न नचाहने मान्छेहरूको कुरा हो यो। हजुर,
ओके, यतिखेर हामी छोटो व्यापारिक विषयमा जान्छौँ, ब्रेकपछि हामी कुराकानी पुनः जोड्नेछौँ। आज हामी छौँ दुईजना अतिथि हुनुहुन्छ, एकजना महिला अधिकार कर्मी, दलित महिला अधिकार मञ्चको चाहिँ अध्यक्ष हुनुहुन्छ, नेकपा एमालेको नेता नेत्री हुनुहुन्छ हामीसँग सावित्री घिमिरे, त्यसै गरी वीरबहादुर गौतम हुनुहुन्छ जो चाहिँ नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य हुनुहुन्छ। उहाँहरू दुवैजनासँग कुराकानी म एकैछिनमा जोड्छु, यतिखेर म छोटो व्यापारिक विषयमा जान्छु।
Smart and stylish, mobile in my pocket.
Am I?
Batteries are durable, picture crystal clear. I love my mobile. Am I
best smartphone? Android based latest processor, high performance, long lasting battery, value for money. Also, we have power bank, MI health bank, Bluetooth speaker, and many more products. MI mobile.
नमस्ते, म एड्रियन प्रधान।
केही बन्न जिन्दगीमा, केही पाउन, केही गर्न,
त्यसको भोक जरुरी छ, आकाश छुने भोक, शिखरमा पुग्ने भोक, सपना आफ्नो सबै पुरा गर्ने भोक, आफ्नो भोकलाई पछ्याउनु होस्,
तपाईको भोक के हो? प्रीति तयारी चाउचाउ, भोक जरुरी छ।
भर्ना खुल्यो यही शैक्षिक सत्र 2074 सालको लागि कक्षा नर्सरीदेखि कक्षा नौसम्म वैशाख 3 गतेदेखि भर्ना खुलिएको कुरा सम्पूर्ण विद्यार्थी भाइ बहिनी तथा अभिभावक ज्यूहरूमा सहर्ष जानकारी गराइन्छ। विद्यालयका विशेषताहरू: दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइँदै आएको आफ्नै भवनमा भौतिक सुविधा सम्पन्न कक्षा कोठाहरूको व्यवस्था भएको अनुशासित वातावरणयुक्त गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको वैकल्पिक विद्युतीय सेवा सहितको कक्षा कोठा तथा कम्प्युटर ल्याबको व्यवस्था भएको विद्यार्थी केन्द्रित अतिरिक्त क्रियाकलाप तथा पठन पाठनमा विशेष जोड दिँदै आएको 2072 सालको प्याप्सन अन्तर्गत जिल्ला स्तरीय प्रतिस्पर्धात्मक प्रतियोगितामा आफ्नो स्थान ओगट्न सफल भएको विद्यार्थीहरूको लागि ट्युसन पनि सुविधा भएको भर्ना कार्यक्रम 2074 वैशाख 3 गतेदेखि कक्षा सञ्चालन मिति 2074 वैशाख 10 गतेदेखि प्रिन्सिपल 3-स्टार अङ्ग्रेजी आवासीय हाई स्कुल धनगढी उपमहानगरपालिका 8 क्याम्पस रोड कैलाली फोन नम्बर 091-520-232 520-235
धनगढीको विकास गरी सुदूर जगमा गाउन विकासमा नमुना बनाई देशमा चिनाउन हिलो मैलो डुबानको समस्यालाई हटाउन हरा भरा सुन्दर बनाई नगर सजाउन देखिन्छ अब धनगढीमा विकासको कमाल देखिन्छ धनगढीमा विकासको कमाल मेरोमा आउँदैछन् नगरमा छाउँदैछन् मेरोमा आउँदैछन् नगरमा छाउँदैछन् सबैको गोपी दाई गोपाल हमाल सबैको गोपी दाई गोपाल हमाल चुनौ है मेरोमा गोपाल हमाल चुनौ है मेरोमा गोपाल हमाल उद्योग पर्यटनको केन्द्र धनगढी बनाउन बेरोजगारी हटाएर रोजगारी बढाउन गोपाल हमाल मेरमा आए नगर सजाउन यस्तो मान्छे चुनौ साथी भ्रष्टाचार हटाउन देखिन्छ अब धनगढीमा विकासको कमाल देखिन्छ अब धनगढीमा विकासको कमाल मेरमा आउँदैछन् नगरमा छाउँदैछन् मेरोमा आउँदैछन् नगरमा छाउँदैछन् सबैको गोपी दाई गोपाल हमाल सबैको गोपी दाई गोपाल हमाल
सम्पर्क नम्बर 98584-20342
चुनौ है मेरोमा गोपाल हमाल
अब मैले सविता जान चाहे अहिले यहाँले बुझे अनुसार के बुझ्नु भएको छ 19 वर्षपछि यसरी चुनाव हुँदैछ जनतामा उत्साह छ उमङ्ग छाएको छ होइन यो अहिलेको हिजोको निकाय भने एउटा खालि कार्यान्वयन गरिदिने पाटो र एउटा मेयर भने त्यति त्यो त्यो पावरफुल हुन्थेन, एउटा भनौँ न कार्यक्रममा जाने एउटा सभाध्यक्ष ग्रहण गर्ने त्यो किसिमको देखिन्थ्यो, एउटा त्यति पावरफुल थिएन। अब भने त स्थानीय तह भने त बडो पावरफुल हो, आफ्नो अधिकार आफै लेख्ने, आफ्नो कानुन आफै बनाउने र विकास गर्ने सम्पूर्ण अधिकार पनि दिएछ, बजेट विनियोजनदेखि लिएर कर नियन्त्रण गर्नेदेखि लिएर होइन कर लागू गर्नेदेखि लिएर हरेक किसिमका भनौँ न अब सुरक्षा स्वास्थ्य शिक्षा सबै छ। यहाँले के बुझ्नु भएको छ सावित्राजी, एकजना महिला अधिकार कर्मी पनि हो तपाईँ होइन, अलिकति कानुन सम्बन्धी पनि केही ज्ञान छ कि भनेर मैले यसो यो प्रश्न यहाँलाई तेर्स्याएँ।
अब कानुन सम्बन्धी ज्ञान भन्दा नि यहाँले भनिसक्नु भयो अहिलेको जुन खालको चाहिँ संरचना चाहिँ तयार गरेको छ त्यो संरचनामा जस्तै गाउँपालिकाको कुरा गर्दा नगरपालिकाको कुराहरू गर्दाखेरि एउटा चाहिँ पहिलाको जुन खालको हामीले भिडिसी होइन गाविसको कन्सेप्ट जस्तै अहिले पनि त्यो सोच भइरहेछ कि कता कता, किनभने सदस्य भनेपछि सदस्य उठाउन त सदस्य भनेको धेरै मैले छलफल गर्दाखेरि सदस्य भनेको पहिला जो साइन गर्ने फर्किने त्यस्तै खालको हो भन्ने खालको चाहिँ मानसिकता अहिले पनि चाहिँ गाउँपालिका अथवा नगरपालिका यो संरचनाको काम कर्तव्य के हो त यसले कसरी काम गर्छ भन्ने खालको समुदायमा त्यो खालको चाहिँ एउटा खाल एवारनेस नै गएको छैन। र हामीले बुझेको के छ भने अहिलेको जुन खालको जुन सिंहदरबार अब हाम्रो घर घरमा आउने भन्ने कुरा जुन सिंहदरबारको पावर चाहिँ हाम्रो चाहिँ अब घर दैलोमा त्यो पावर चाहिँ हामीले पाउन सक्ने भने नि स्थानीय सरकार त्यही पनि पावरफुल सरकार र जुन खालको गाउँपालिकाको आवश्यकता छ त्यहाँको चाहिँ कस्तो खालको कानुनको आवश्यकता छ कस्तो खालको विकासको आवश्यकता छ र ती कुराहरूलाई आफै उहाँहरूले कानुन बनाएर आफ्नो गाविस गाउँपालिकालाई नगरपालिकालाई उपयुक्त हुने खालका कानुनहरू निर्माण गर्ने उपयुक्त हुने खाले विकास योजनाहरू तयार गर्ने र त्यो खालको नीति उहाँहरूले आफै बनाउने भन्ने खालको चाहिँ हामीले अब अहिलेको अधिकार सम्पन्न गाउँपालिका नगरपालिका भनेर जुन खालको संविधानले तोकेका चाहिँ अधिकारहरू छन् ती खालको हो भन्ने हामीले बुझेका छौँ र त्यसले गर्दाखेरि त्यही गाउँमा भएका अथवा त्यही वार्डमा भएका समुदायको आवश्यकता अनुसारको चाहिँ विकास हुने होइन र उनीहरूको चाहिँ विभिन्न खालको चाहिँ सेवा सुविधामा उनीहरूको पहुँच हुने जो सीमान्तकृत जो पछाडि पारेका दलित समुदायहरूको चाहिँ सहभागिता अथवा विकासमा पनि उहाँहरूको पहुँच उहाँहरूलाई पनि मूलधारमा आउन सक्ने खालको संरचना हो भन्ने खालको चाहिँ मैले बुझेको छु।
बिरबहादुर सर यहाँले के बुझ्नु भएको छ, यहाँको केही दिन पहिले एउटा लेख पनि आयो धनगढी पोस्टमा, सम्भवतः मैले त्यो अध्ययन गर्ने मौका पाएँ, बडो राम्रो स्पष्ट रूपमा तपाईँले त्यो विश्लेषण गर्नुभएको छ होइन। अहिलेको स्थानीय तह भने पावरफुल लो लेभल गभर्मेन्ट हो, यहाँले के बुझ्नु भएको छ सर, अलिकति जनतालाई क्लियर बनाउनु।
स्थानीय निकाय पछाडि पारिएका वर्ग दलित सीमान्तकृत अनि यस्तै अनेक वर्ग क्षेत्र लिङ्ग सबै अहिलेसम्म राज्यको मूलधारबाट जो वञ्चित थिए सबैले अधिकार पाएका थिएनन् तिनीहरूलाई आफ्नै घर दैलोमा आफ्नै स्थानीय तहमा गाउँघरमै नगरपालिकाबाट अथवा गाउँपालिकाबाट आफै कानुन निर्माण गर्ने आफै व्यवस्थापन गर्ने आफै चाहिँ न्यायिक रेखदेख गर्ने यी सबै कुराहरू जनताका लागि धेरै राम्रो विषय आएको छ। तर त्यतिले मात्र पनि नभएर त्यहाँ प्रतिनिधित्व गर्ने जनप्रतिनिधि पनि व्यवस्थापकीय र कार्यकारी र न्यायिक ज्ञान क्षमता योग्यता भएको मान्छे हुनु पनि जरुरी छ। उहाँहरूले स्थानीय स्तरकै एजेन्डाहरू जस्तो अहिले प्रतिबद्ध पत्रमा धेरै महत्त्वाकाङ्क्षी एजेन्डाहरू आएका छन् कुराहरू आएका छन्। अब चाहिँ स्थानीय लेभलमा अब धनगढी नगरपालिकाकै कुरा गर्नुहुन्छ भने धनगढी उपमहानगरपालिकामा बाटोघाटो ढल निकास अनि अरू वातावरणीय चिजहरू
हाम्रो सम्भावना यहाँको अवसरको विषयमा हामी कुराकानी गर्छौँ नि, तपाईँले के बुझ्नु भएको छ स्थानीय तह भने अहिले अधिकार अधिकार बनाउन पाउने कानुन बनाउन सक्ने होइन त्यो सुरक्षित गर्ने विकास गर्ने यी धेरै कुराहरू छन्, तपाईँले एकजना नागरिकको हैसियतले के बुझ्नु भएको छ भन्ने मात्रै कुरा हो मेरो।
यो पछाडि पारिएको वर्ग अनि चाहिँ उत्पीडित र गरिब किसान मजदुरहरू जो राज्यको मूलधारबाट वञ्चित थिए आउन सकेका थिएनन् उहाँहरूलाई सबलीकरण गर्ने मूलधारमा ल्याउने विकासको प्रक्रियामा समावेश गर्ने र सबैको समान पहुँच पुर्याउने उद्देश्यले स्थानीय तहको धेरै ठुलो भूमिका छ। यसलाई चाहिँ विशेष गरी दलितहरू यहाँको सन्दर्भमा अनि आदिवासी सुकुम्बासी यो कमया हलियाहरू जो अहिलेसम्म राज्यको निकायमा समावेश भएका थिएनन् र उहाँहरूको लागि यो अवसरको विषय हो। यही अवसरलाई यही कुरालाई ध्यानमा राखेर राजनीतिक दलहरूले स्थानीय चुनावमा यस्ता लक्षित वर्गहरूलाई भाइटल पोस्टहरूमा उम्मेदवारी दिनुपर्छ, अगाडि ल्याउनुपर्छ।
लक्षित सचित केही पनि देखिँदैन, सिधै विकास मात्र हेर्दैछन्। यो विषयमा हामी कुराकानी गरौँला, यतिखेर म छोटो टाइम चेकमा जान्छु।
DFM टाइम चेक, इट्स 8 AM।
नेकपा एमालेको नेता पनि हुनुहुन्छ सावित्रा घिमिरे, र त्यसै गरी नयाँ शक्ति पार्टी नेपालका एकजना केन्द्रीय परिषद सदस्य दलित समुदायका व्यक्ति हुनुहुन्छ बिरबहादुर गौतम। यहाँहरू दुवैजनालाई पुनः वेलकम गर्छु।
धन्यवाद।
अब कुरा गरौँ, तपाईँतिरबाट सुरु गर्छु म। सावित्राजी, तपाईँले धनगढीमा बसिरहँदा लामो समय भयो, यहाँका धेरै समस्याहरू देख्नु भएको होला होइन? हामी उम्मेदवारका कुरा पनि गर्छौँ, सक्षम असक्षमका कुरा पनि गर्छौँ, त्यो विषयमा एकैछिनमा आउला, किनभने त्यसका लागि चाहिने भनेको एउटा राम्रो मान्छे
हो।
तपाईँले के देख्नु भएको छ धनगढीमा चाहिँ यो समस्या छ, यो किसिमका चाहिँ गर्ने पर्ने? एकातिर अधिकारको कुरा पनि छ म्याम, होइन? अहिले अब हामी सिंहदरबारको अधिकार गाउँमा ल्याउँदैछौँ भन्छौँ, अर्कोतिर हामी विकासका ठुला ठुला कुरा गरिरहेको छौँ। यो दुई चाहिँ मलाई लाग्छ एउटाले गर्दा अर्को ओझेल पर्छ, कि यो विकासी एजेन्डाले गर्दा अधिकारको कुरा त्यति चर्चामा देखिँदैन। यहाँलाई के लाग्छ, यो दुइटैले सँगसँगै लग्नु पर्ने हो, कि यहाँका समस्यालाई मात्र हेर्ने, विकासलाई मात्र हेरेर जाने हो भने फेरि अधिकार कुराहरू हामीले बनाउने कुराहरू, हामीले शिक्षा स्वास्थ्य यहाँ चाहिँ हरेक किसिमका हामी बनाउने कुराहरूमा चाहिँ अधिकार जुन छन् कानुन त्यो पनि ओझेलमा पर्छ कि भन्ने यहाँलाई लाग्दैन?
त्यो अवश्य पनि हो, होइन? यहाँले भने जस्तै अधिकार र विकास भन्ने कुरा त्यो सँगसँगै लान जरुरी छ। किन भन्दा तपाईँको धनगढी नगर क्षेत्र अथवा नगर यो धनगढीमा हामी त वर्षौँदेखि यहाँ बसिरहेका छौँ, र जुन खालको समस्या छ त्यो समस्या जुन अब विकासकै कुराहरूमा गर्दा नि अहिले जब तपाईँको एक घन्टा पानी पऱ्यो भने हामी डुबानमा पर्छौँ, होइन? अहिले प्रत्येक अब हिउँद लाग्छ, अब के गर्छ कि उपमहानगरपालिका बनिसक्यो धनगढी, होइन? अब के हुन्छ कि भन्यो, फेरि बर्खा लाग्छ, फेरि त्यही मान्छे हामी सबै डुबानमा परिरहेको छौँ। ढल निकासको व्यवस्था छैन, होइन? निकासको कुनै छैन। विकासको कुरा गर्ने हो भने तपाईँको जहाँ अलिकति पहुँच भएको मान्छेहरूको गल्ली गल्ली घर घरमा पिच गएको छ, जहाँ चाहिँ कुनै पनि किसिमको पहुँच छैन, जो सीमान्तकिरी दलित समुदायको छ उनीहरूको कुनै राज्य भनौँ नेताहरूसँग पहुँच छैन, नगरपालिकामा पहुँच छैन भने उहाँहरूको घरमा अहिलेसम्म एउटा बिजुलीको पोल समेत नभएको अवस्था पनि छ। त्यसले गर्दाखेरि मलाई के लाग्छ भने विकास नभएको होइन, धनगढीमा केही विकास भएछ, तर त्यो जो विकासबाट वञ्चित भएका मान्छेहरू जुन सीमान्तकिरी समुदाय छ तिनका लागि त अधिकार पनि त चाहियो नि, र विकास र अधिकार त सँगसँगै चाहिँ लानु पर्यो। एकदमै
एउटा यो हिसाब हेर्दाखेरि अलिकति यो चर्चा गर्ने हो भने अहिले त कानुन बनाउने अधिकार पनि छ क्या?
हो, एकदम।
हाम्रो शिक्षा कस्तो हुने? मेरो बच्चा आज 2 वर्षको छ मान लिनुहोस्, उसको भविष्य 15 वर्षपछि कस्तो हुने? एउटा त्यो कानुन बनाउन सक्ने क्षमता भएको त व्यक्ति चाहियो नि?
चाहियो।
म हिजो एउटा दुईटा गाउँतिर गएँ, यता यो भित्र घुर्सुवातिर, त्यहाँ हेर्दाखेरि त्यहाँको अवस्था, त्यहाँको त्यो बाटोघाटो, त्यहाँको चाहिँ हरेक किसिमले हेर्ने भने त्यहाँको जनताको स्तर त सुधार्नुपर्छ, धनगढी उपमहानगरपालिकामा ल्याउने अनि त्यहाँको विकास नगर्ने भने कस्तो होला?
अब यहाँले भने जस्तै म त्यस्तो खालको क्षमतावान मान्छे आएपछि मात्रै गर्छ भन्ने खालको पनि, किनभने अहिले सहभागिताको कुरा पनि छ, समावेशी अथवा समानुपातिक सहभागिताको कुरामा तपाईँको पछाडि पारेका सीमान्तकिरी दलित समुदाय जो अवसरबाटै वञ्चित भएका छन् उनीहरूलाई पनि हामीले सहभागिता गराउनु पर्ने अवस्था छ। त्यसले गर्दाखेरि मलाई के लाग्छ भने कानुनको बारेमा चाहिँ बुझ्ने, होइन, र हाम्रो लागि भोलि गएर तपाईँको चाहिँ उपमेयरको अध्यक्षतामा नै कानुनी एउटा चाहिँ समिति बन्छ, उसले नै त्यो खालको न्याय सम्पाद संयोजक नै उपमेयरको चाहिँ संयोजकत्वमा बनेको हुन्छ भने त्यो खालको नलेज हुन एकदमै जरुरी छ, एकदमै जरुरी छ। त्यसको साथसाथै
हामी ठुलो योगदान पुर्याएको छ, आठ क्लास पढाएको छ भने त्यसले गर्न सक्छ जस्तो हामीले लाग्दैन।
त्यो हो त, अब यसमा चाहिँ तपाईँले भने जस्तै अब पढाइ त तोकेको छैन होइन तपाईँको चाहिँ उम्मेदवार बन्नको लागि, तर अब कतिपय कुराहरू अलिकति भिजनहरू होइन मिसन भिजनहरू अब फेरि सबै ठाउँमा पढेकै मान्छेहरू मात्रै लिनुपर्छ भन्ने खालको हाम्रो त्यो सोच भयो भने फेरि दलित समुदायको सहभागिताको कुरा गरिरहेछौँ हामीले होइन, महिलाहरूको त्यसभित्र नि महिलाहरूको सहभागिताको कुरा गरिरहेछौँ। अब तपाईँलाई थाहा छ आर्थिक रूपमा शैक्षिक रूपमा सामाजिक रूपमा सबै रूप क्षेत्रबाट दलित समुदाय पछाडि परेको छ होइन, त्यो समुदायलाई अगाडि ल्याउने कुराहरू पनि गरिरहेछौँ र यहाँले भने जस्तै अगाडि आउनलाई पनि जरुरी छ, त्यसको साथसाथै उहाँलाई सशक्तिकरण गर्नको पनि मेन चाहिँ आवश्यकता छ होइन। त्यसले गर्दाखेरि क्षमता अभिवृद्धि भनेको पहिला अवसर पाए भने उसले बिस्तारै उसको क्षमता अभिवृद्धि हामी गर्न गरिरहेछौँ। तपाईँको पहिल्यै तपाईँको यो 2063 को विधायिकाहरू हुनुहुन्थ्यो अरे कि त्यहाँ, उहाँहरू पहिला सुरुमा जानुभयो संविधान उसमा जाँदाखेरि कतिपयलाई कम्प्युटर पनि छुन नआउने होइन, कम्प्युटर खोल्न पनि नआउने, त्यस्तो अवस्थामा विभिन्न आइएनजिओ एनजिओहरूले उहाँहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न खालको ट्रेनिङहरू दियो, उहाँहरूको अवसरमा उहाँहरूको सहभागिता पनि हुँदै गयो र क्षमता अभिवृद्धिका लागि विभिन्न खालका प्रयासहरू हामीहरूले गर्नुपर्ने अवस्था हुन्छ। त्यसले गर्दाखेरि मलाई के लाग्छ भने यो विकास र अधिकार भन्ने कुरा सँगसँगै अगाडि लैजान जरुरी छ र अवसर दिनुपर्छ र अवसरको साथसाथै आफूले म कुन क्षेत्रमा गइराखेको छु र त्यो क्षेत्रमा मैले के गर्नुपर्छ भन्ने कुरा मैले पनि बुझ्न जरुरी छ।
ओके बिरबहादुरजी, अब यहाँतिर आउँछु म, अहिले धनगढी उपमहानगरपालिकामा हामी बसिरहँदा यहाँका धेरै पार्टीका हामीले अनुहार पनि हेर्दैछौँ, गैर पार्टी पनि देखिरहेछौँ, स्वतन्त्र उम्मेदवार पनि हुनुहुन्छ, यो अवस्था हेर्दाखेरि नि यहाँलाई के लाग्छ यहाँका समस्याहरू धेरै छन् होइन, अहिले भने त कानुन बनाउनु पर्ने पनि छ, फेरि कानुनलाई कार्यान्वयन गर्ने निकायमा आफू जानुपर्ने छ होइन, यहाँका विकासका कुराहरू छन्, बजेट विनियोजनका कुराहरू छन्, यस्तो हेर्दाखेरि समस्या के छन्, कस्तो व्यक्ति चाहिएला?
म्याडमले अघि नै पनि भन्नुभयो, हामीले त्यही विषयमा बहस गऱ्यौँ। अब न्याय सम्बन्धी ज्ञान भएको मान्छे, व्यवस्थापकीय ज्ञान भएको मान्छे, अब कार्यान्वयन सम्बन्धी ज्ञान भएको मान्छे, तिनटै सिंहदरबारबाट हुने, तिनटै नेपाल राज्यबाट हुने तिनटै किसिमका अङ्गका कामहरू स्थानीय निकायमा हुँदैछन्। त्यसो भएको हुनाले ज्ञान भएको मान्छे त अवश्य चाहियो, तर एउटा कुरा के पनि छ भने यो देशमा धेरै ज्ञान भएका, धेरै बोल्ने, धेरै राम्रा लेख्ने मान्छेहरूले पुरा खाइसकेको देश हो, कार्यान्वयनमा जिरो, केही पनि नगर्ने, लेख्ने अनि चाहिँ बोल्ने कुरा मात्रै गरेर यो दशकौँ धेरै दशकहरू बितेको हुनाले यसमा चाहिँ मुख्य पाटो ज्ञान र क्षमताका साथ कार्यशैली पनि अलि नयाँ ढङ्गको हुनुपर्छ भन्ने लाग्छ। कार्यशैली पनि बोलेको कुरा गर्ने, लेखेको कुरा कार्यान्वयन गर्ने, यी कुराहरूको जरुरी छ र हामीले पछाडि पारिएको वर्गलाई, उत्पीडित वर्गहरूलाई, सीमान्तकृतहरूलाई अनि चाहिँ आदिवासी जनजातिहरूलाई जो जो पछाडि परे तिनीहरूलाई पनि समावेश गरेर सँगै तिनीहरूको सबलीकरण सशक्तिकरण गर्ने भनिरहँदा अब उहाँहरूलाई पनि छुट्याउन त मिलेन, उहाँहरूलाई पनि सँगै लानुपर्छ र केही विज्ञ मान्छेहरूको र चाहिँ राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरूको अब समितिबाट नै यी सबै कामहरू हुन्छन्। न्यायिक समिति बन्ला, भोलि अर्को कुनै कार्यकारी समिति बन्ला, यी कुराहरू जाने भए, त्यसैले क्षमतावान मान्छे पनि चाहिए र समावेशीकरण पनि हुनु पर्यो।
मैले यहाँको समस्याको कुरा पनि जोडिराखेको
छु, हजुर, समस्याको
समस्या देख्नुभएको छ, के समस्या छन्, त्यो समस्या समाधान गर्न फेरि एउटा सफल नेतृत्व चाहियो।
समस्या त विकराल छन्, यो त गरेर साध्य छैन। हजुरको धनगढी उपमहानगरपालिका यो 7 नम्बर प्रदेशको स्मार्ट नगरपालिका हो, स्मार्ट सिटी हो, हुनुपर्ने, तर जब हामी धनगढी नगरपालिका महानगर उपमहानगरपालिकाभित्र छिर्छौँ, यहाँको चाहिँ वस्तुगत स्थिति, सडकको स्थिति, ढल निकासको स्थिति, अरू बाटोघाटोको स्थिति, बिजुलीको स्थिति हेर्नुहुन्छ भने यहाँ आउँदाखेरि यो कुनै उपमहानगरपालिका जस्तो लाग्दैन। र यसको विकासको लागि अब हामीले आशा गर्ने कुरा हो, राम्रो जनप्रतिनिधि आयो भने, क्षमतावान आयो भने, पढे लेखेको आयो भने, अलिकति त्यो समस्या भोगेको समुदायबाट क्षमता भएको मान्छे आयो भने हुन्छ भन्ने र आशा त गर्ने हो। तर मेन पाटो फेरि काम गर्नेसँग, कार्यान्वयनसँग जोडिन्छ र हामीले आशा गर्नुपर्छ पक्कै पनि 20 वर्षपछि
दल या गैर दलबाट आउने जो चाहिँ उम्मेदवारहरू या भनौँ प्रतिस्पर्धामा देखिँदै हुनुहुन्छ, फेरि गएर कहीँ कर्मचारीसँग मिलिमतो गरेर फेरि विकास गर्ने हुन् कि होइन भन्ने जनतामा निराशा चाहिँ छ है।
पक्कै अवश्य अवश्य अवश्य
अवश्य छ। मलाई के लाग्छ, हाम्रो समस्याहरू धेरै छन्, हामी सोच्छौँ बाटो यस्तो हुनुपर्छ, कहीँ पनि कुनै पनि सिटी भने त प्लानिङ सिटी हुनु पऱ्यो नि, पहिले प्लानिङ हुन्छ त्यसपछि सिटी बस्छ, यहाँ चाहिँ पहिले सिटी बस्छ फेरि प्लानिङ हुन्छ। यहाँले के देख्नु भएको छ सावित्रा म्याम, हाम्रो धनगढीका समस्या यो यो छन्, वर्ष नि हामी डुबानका कुरा त गर्नु, अनि धेरै सुविधा हाम्रो समस्या छन् भनौँ न, यहाँ चाहिँ खेलकुद मैदान छैन,
छैन एउटा अब तपाईँको खुला एउटा मञ्चमा गएर कुनै कार्यक्रम गरौँ भने त्यो त्यो चाहिँ छैन धनगढीमा होइन। तपाईँको अब अहिले हेर्ने हो भने बाटोमा हेर्नुहोस्, मेन मेन रोड भनिन्छ त्यसमा, अब बाटो यति साँगुरो छ, त्यसमा कति एक्सिडेन्ट हुन्छ, कसरी मान्छे कसरी त्यसमा त्यस्तो खालको अवस्था छ। तपाईँको अब अहिले पनि नगरपालिकाले एडिपीको प्रोग्रामहरू आउँछ, अब हामी स्मार्ट सिटी बनाउँछौँ भन्ने गरे भन्ने कुराहरू चाहिँ गरिरहेको थियो, तर अहिलेसम्म त्यो अझ फर्किँदैछ भन्ने पनि सुन्दैछौँ हामीले भने यस्तो खालको फर्किने अवस्था छ। त्यसले गर्दाखेरि अब उपमहानगरपालिका चाहिँ मात्रै भनेर नि भएन होइन, यसको समस्याहरूलाई समाधान गर्न सक्ने खालको चाहिँ नेतृत्व पनि आउन चाहिँ एकदमै जरुरी छ। त्यो भयो भने भोलि गएर अनि यहाँले भने चाहिँ जनतामा त्यो निराशा छ एकदमै, यो खालको चाहिँ जुन खालको अहिले हामीले भन्यौँ नि गाउँपालिकालाई यस्तो यस्तो चाहिँ अधिकार दिएको छ भन्ने खालको चाहिँ हामीले गरेका छौँ, तर पनि अहिले पनि के छ भने नेताहरू खालि बोल्ने मात्रै हुन्, अब काम गर्दैन।
अब भाषण गर्ने मान्छे होइन, काम गर्ने मान्छेले जनताले रुचाउँछन्। अहिले जुन घोषणा पत्रहरू छ नि पार्टीका ठुला ठुला लामा लामा, जो चाहिँ म सस्तो लोकप्रियता जमिन दिन्छु, म तपाईँको घरसम्म पिच बनाइदिन्छु, यस्तो किसिमका घोषणा पत्रहरू जुन हामी हेर्दैछौँ बिरबहादुरजी, जनताले अब घोषणा पत्रको पछि लाग्ने कि व्यक्तिलाई हेर्ने कि काम गर्न सक्ने क्षमता भएको व्यक्ति हेर्ने कि पार्टीलाई हेर्ने कि पार्टीभन्दा माथि उठ्ने, यहाँलाई के लाग्छ?
दलहरूका घोषणा पत्र त हामीले विगतमा पनि हेऱ्यौँ, 3 दशक भइसक्यो। घोषणा पत्र अनुसार हाम्रा नेताहरूका भाषण अनुसार त यो देश त स्विजरल्यान्ड उहिल्यै बनिसक्यो, नयाँ नेपाल पनि बनिसक्यो, सबै कुरो भयो। तर अब यहाँ अहिलेको खाँचो भनेको जनताहरू सबैले बुझिसकेका छन्, अब चाहिँ कुरा गर्ने मान्छे होइन काम गर्ने मान्छे चाहिएको छ, बरु कुरा थोरै गर्ने काम धेरै गर्ने, घोषणापत्रमा सामान्य कुराहरू लेख्ने त्योभन्दा बढी काम गरेर देखाउने, यो 5 वर्षमा केही काम गरेर देखाउने, त्यसै गरी 20 वर्षमा अहिलेसम्म दलहरूले लेखेको घोषणापत्र 30 वर्षसम्म त काम गरिदिएको भए त अहिले भने जस्तै हुन्थ्यो।
घोषणापत्र धेरै देखिए होइन, अब यत्रो यो करोडौँ रुपियाँ लगाएर जाँदै हुनुहुन्छ उहाँहरू, एउटा कुरा मानिलिनुहोस् न, त्यो पैसा भने फेरि जनताले ट्याक्स तिर्ने हो, फेरि गएर जनतामाथि भार सेक्ने हो कि, करको भार धेरै छ अहिले होइन, समस्याकै हामी कुरा गर्ने हो भने यो अवस्था हेर्दा धेरैले के लिया छन् भने मेयर भने धेरै पावरफुल हुन्छ, मेरो राजनीति पनि बन्छ, म त्यहाँ पुगेँ भने भोलिको लागि मेरो राजनीतिक फ्युचर पनि सेक्योर छ, जनता के हुन् मलाई थाहा छैन, मैले एनी हाउ पैसा खर्च गरेर पनि जित्नुपर्छ, यो किसिमको पनि बाहिर हल्ला छ, चर्चा छ, यस्तो हुने हो भने जनताले सोच्या जनताले चाहेको व्यक्ति आउन सक्छ?
त्यो अघि नै मैले भनिसकेँ, पैसा चाहिँ जसले खर्च गर्न सक्छ उही चाहिँ राजनीति उसमा अगाडि आउँछ भन्ने खालको चाहिँ सबैको दिमागमा त्यो खालको चाहिँ परिरहेको अवस्थामा, यहाँले भने जस्तै मैले अहिले 1 करोड 2 करोड खर्च गरेर म चाहिँ भोलि मेयरमा आएँ भने मैले त्यो त्यसलाई चाहिँ निकाल्नको लागि त मैले भ्रष्टाचार गर्नु पऱ्यो होइन, त्यो भएको हुनाले जस्तै भोलि गएर त्यो खालको कहाँबाट ल्याउने त होइन अनि त्यही जनताबाट आएका सेवा सुविधालाई कटौती गर्नु पर्यो, त्यही जनताहरूलाई दिएका कुराहरू जुन योजनाहरू छ त्यो योजनाबाट चाहिँ के अरे असुली गर्नु पर्यो होइन, त्यसले गर्दाखेरि त फेरि भोलि गएर चाहिँ भ्रष्ट। तर मलाई कहाँ लाग्छ भने
यो समस्या समाधान गर्ने व्यक्ति चाहिन्छ मेरो सहर अबको पाँच वर्ष, किनभने पाँच वर्षमा धेरै हामीलाई एजेन्डा चाहिन्न, कमसेकम तीन चारवटा काम पनि पुरा गर्ने भने धनगढी लाग्छ परिवर्तन हुन समय लाग्छ जस्तो मलाई लाग्दैन। म्यामलाई के लाग्छ?
घोषणा पत्र चाहिँमा भएका कुराहरू के छन् त महत्त्वपूर्ण भन्ने कुरा हेर्न पनि जरुरी छ होइन, हेर्नु जरुरी छ। र अघि यहाँहरूको जुन सरले पनि भनिसक्नुभयो त घोषणा पत्रमा लिखित मात्रै भएर भएन, त्यसलाई कार्यान्वयन गर्ने पाटो अब जनताहरू खबरदारी हुन जरुरी छ कि, किनभने हामीले भोट दिएर गएको चाहिँ नेता भोलि गएर यदि हामीले चाहिँ चुनावको बेलामा गरेको प्रतिबद्धता अनुसार उसले काम गरेन भने उसलाई फर्काउन सक्ने अधिकार पनि जनतालाई छ भने त्योतिर चाहिँ जनता चाहिँ सचेत हुन जरुरी छ कि। अब अहिले के भइरहेछ, चुनाव जितेपछि त हामी त जनता भनेको सानो मान्छे हामी ठुलो मान्छे हामीले जे गर्ने हुन्छ भन्ने खालको कन्सेप्ट भयो,
जनताका अगाडि बोलेका सपना बाँडेका कुराहरू
सबै बिर्सिने होइन।
अब अहिले चर्चा गर्ने हो भने पैसाको कुरा एकातिर छन्, सुन्दैछौँ हामी चुनावी तालमेल हुँदैछ, हामीले केही दिन पहिले लेखराज भट्ट एनपी साउसँग पनि कुराकानी गऱ्यौँ होइन, भीमरावलसँग पनि कुराकानी गऱ्यौँ हामीले। यो अवस्था हेर्दा तालमेल जुन देखिएको छ काङ्ग्रेस एमाले रापरपा होइन, यो के अरे काङ्ग्रेस माओवादी एमाले रापरपा यो देखिरहँदा राम्रो मान्छे सक्षम मान्छे आउँछ कि हाम्रो मान्छे यस म्यान आउँछ, यहाँलाई के लाग्छ?
यसमा अब तालमेलै गर्नु हुँदैन भन्ने कुरो त होइन, राजनीतिमा तालमेल सबै कुरा हुन्छ, गठबन्धनै देख्यौँ। अब एजेन्डा मिल्ने नजिकको एजेन्डा मिल्ने अलिकति अब विकासका एजेन्डाहरू केही अब केही कुरा हुन सक्छन्, जस्तो अब हाम्रै विषयमा पनि नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमको केही कुराहरू अलिकति मिल्ने एजेन्डा मिल्ने जस्तो भए हुनाले तालमेलको कुरा भएको छ। त्यसै हिसाबमा तालमेल त अब नेपालको सन्दर्भमा यो अहिले भइरहेको कुरामा
राम्रो मान्छे आउँछ कि यसमेन मात्रै आउँछ भनेर भनौँ न, हाम्रो राम्रो होइन हाम्रो मान्छे आउँछ,
तालमेलले राम्रो मान्छे आउँछ भन्ने कुरामा विश्वास गर्न सक्दैन।
एकले अर्कालाई सहयोग आउने सावित्री म्याम अन्त्यमा यो जुन तालमेल देखिएको छ राजनीतिक रूपमा यसले राम्रो सक्षम मान्छे आउँछ कि हाम्रो मान्छे यसमेन आउँछ?
अब तालमेलले राम्रो मान्छे आउँछ भन्दा पनि पार्टीले कसरी आफ्नो आफ्नो पार्टीले कसरी आफ्नो मान्छेलाई ल्याउने कसलाई चाहिँ जिताउने? अब तपाईँको अहिले नै तपाईँ नारायण चितवनको कुरा गर्ने हो भने होइन, आफ्नो छोरीको लागि अब पुरा त्यहाँ चाहिँ लागिरहेछ भने अब राम्रो आउँछ कि हाम्रो आउँछ यहाँले देखिसक्नु भएको छ। अनि अर्को कुरा म के भन्छु भने सहभागिताकै अघि अब दलित सहभागिताकै कुरामा एकदमै सहभागिताकै कुराहरूमा गर्दाखेरि पनि अब जस्तै दलित महिलाको अहिले सहभागिता तोकिए आरक्षण भनेर तोकिएछ नि लिएको छ, तर त्यसलाई अहिले आपत्तिजनक कुराहरू उठाइरहेको छ कि दलित महिलाहरूलाई किन चाहिँ आरक्षणको चाहिँ दिएको, अरू महिलाहरूलाई किन नदिएको, दलित यो खारेज गर्नुपर्छ भनेर अस्ति भर्खर संसदमा आरजु देउबाले पनि यो कुरा उठाउनु भएको छ। यो चाहिँ गर्नु हुँदैन किनभने दलित महिला भनेको वर्षौँदेखि लैङ्गिक हिसाबमा जातीय हिसाबमा पछाडि परेको हुनाले उनीहरूलाई आरक्षण दिएको हो।
यहाँलाई पनि हार्डली थ्याङ्क यू,
यहाँलाई पनि धेरै धेरै धन्यवाद हाम्रा कुराहरू ल्याउने मौका दिनुभयो।